نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تيسر وتمم بالخير جنت کی کنجیاں کوشش کر رہے ہیں آج کل کھولنے کی اگر کھل جائیں لینے کی لے لیں تو آج اس میں سے ہم جو ٹاپک کریں گے وہ ہے روزہ یعنی ایک حدیث میں مختلف چیزیں ہیں نا ایک ہے روزہ اتباع جنائز یعنی جنازے کے ساتھ جانا اور مسکین کو کھانا کھلانا اور مریض کی عیادت کرنا یہ کام جنت کی چابیاں بن جائیں گے کل جب ہم اللہ کے پاس پہنچیں گے دلیل ہے حضرت ابو ہریرہ رضی اللہ عنہ کی روایت کی اور آپ جب بھی میں حدیث پڑھوں کائنڈلی آپ بالکل عربک لفظوں پہ نظر جمایا کریں ان چھوٹی چھوٹی کتابوں کے ذریعے سے آپ حدیث سے اتنے روشناس ہو جائیں گے کہ پھر کل کوئی کہیں بھی آپ کو کوئی بات کہہ دے گا تو آپ ایک دم نہیں مانیں گے جب تک آپ خود اس کو دیکھ نہ لیں جس طرح قرآن کا ایک اسلوب ہے نا اسی طرح حدیث کا بھی ایک اسلوب ہے صاف پتہ چلتا ہے کہ یہ ٹون تو میرے نبی کی ہے نہیں آپ دیکھیے کہ ہمارے اپنے لوگوں میں بھی تو بہت سارے لوگ ہیں نا ان کے اپنے بات کرنے کا ایک سٹائل ہوتا ہے آپ کے بات کرنے کا جو طریقہ ہے وہ آپ کی بہن کا نہیں ہوگا ماں کا جو ہے وہ بیٹی کا نہیں ہوتا کبھی خالہ کا بھانجی کا نہیں ہوتا تو بالکل اسی طرح سے ہم کسی کے بارے میں کوئی بات سنیں تو ہم کہتے ہیں نا میں نہیں مان سکتی وہ نہیں ایسے کہہ سکتی یہ ان کا سٹائل نہیں ہے نہیں وہ ایسی نہیں بالکل ایک وقت آئے گا کہ حدیث آپ کے مائنڈ کے ساتھ ایسے جڑ جائے گی کہ میرے پیارے نبی کے بات کرنے کا کیا انداز ہے اور آپ اس انداز کو اس طرح سے محسوس کریں گی کہ پھر صحیح اور باطل کا فرق آپ صاف نوٹ کر سکیں گے تو یہ حدیث جو ہے یہ عربک لفظ جو ہے وہ اصل میں حدیث وہی ہوتی ہے باقی تو اردو ترجمے ہم صرف سمجھنے کے لیے کرتے ہیں ابو ہریرہ رضی اللہ تعالیٰ عنہ بیان کہتے ہیں قال رسول اللہ صلی اللہ علیہ وسلم من اصبح منکم الیوم صائما قال ابو بکر رضی اللہ عنہ انا قال فمن تبع منکم الیوم جنازۃ قال ابو بکر رضی اللہ عنہ انا قال فمن اطعم منكم اليوم مسكينا قال ابو بكر رضي الله عنه انا قال فمن عاد منكم اليوم مريدا قال ابو بكر رضي الله عنه انا فقال رسول الله صلى الله عليه وسلم ما اجتمعنا في امرئ الا دخل الجنه قابل رشک ہیں ابو بکر بھی اور قابل رشک ہیں وہ لوگ بھی جو ابو بکر صدیق کے ساتھ رہتے تھے اور ان کی خیر ان تک پہنچتی تھی کتنوں کو صرف عربی سے سمجھ آ گیا کہ کیا ٹاپک ہے حدیث کا اتنی معروف روایت ہے اور جب بھی پڑھی جائے یقین کریں رشک آتا ہے ابو بکر صدیق رضی اللہ عنہ پہ رشک آنے لگ جاتا ہے اس طرح سے محسوس ہوتا ہے کہ وہ اللہ کے حکم سے ہر نیکی کے لیے تیار تھے ہر کام جو وہ کرنا چاہتے تھے وہ اس کام کے لیے بالکل تیار تھے تو ذرا سنیے گا کہ ابو بکر کیوں قابل رشک ہیں اس موقع پہ نبی صلی اللہ علیہ وسلم نے پوچھا تم میں سے کس نے روزے کی حالت میں صبح کی ابو بکر نے کہا میں نے پھر آپ نے پوچھا تم میں سے کس نے آج کسی جنازے کی اتباع کی ہے ابو بکر رضی اللہ عنہ نے کہا میں نے پھر آپ نے دریافت فرمایا تم میں سے کس نے آج کسی مسکین کو کھانا کھلایا ابو بکر نے کہا میں نے پھر آپ صلی اللہ علیہ وسلم نے دریافت کیا یعنی پوچھا تم میں سے کس نے آج کسی مریض کی عیادت کی ہے ابو بکر رضی اللہ عنہ نے کہا میں نے تو آپ نے فرمایا جس شخص میں بھی یہ کام جمع ہو گئے وہ جنت میں داخل ہوگا مسلم کی روایت 1028 سبحان اللہ کیا میں اور آپ ابو بکر کی طرح اتنے ہی حریص ہیں نیکیوں کے اگر میں آپ سے اور آپ مجھ سے پوچھیں کہ صبح سے اب تک ہم نے یہ سارے کام کیے ایک بھی کر لیا تو بڑی بات ہے دو ہی کر لیں تو بڑی بات ہے یہ ہوتے ہیں صدیق اور یہ کون کرے گا جو پہلے سے تیار ہوگا ہم بعض دفعہ موڈ بناتے رہتے ہیں سوچیں گے دیکھتے ہیں جب کوئی یہ کہے نا دن رات کا کام ہے درسوں کی دعوت دی جاتی ہے نیکیوں کی دعوت دی جاتی ہے خیر کے پروجیکٹس ہیں کہتے سنتے ہی پتہ لگ جاتا ہے کون آگے بڑھے گا کون نہیں ایک ایسے لاشعور میں اندر ایک بجلی چونکتی ہے یہ نہیں کرے گا سوچتی ہوں چلے میں دیکھ جہاں آپ ڈبل مائنڈڈ ہوئے नेकी आपकी चली गई। ये काम बग़ैर सोचे समझे करने का होता है। अबू बकर सिद्दीक ने सुबह उठते ही और एक ही दिन में इतने काम क्यों कर लिए कि अबू बकर की नज़र एक अच्छे ताजिर की तरह हर वक्त प्रॉफिट पे होती थी। नफ़ा लेना है मुझे खैर समेटनी है तो अपने लिए अमल की बात लिखिए कि मैंने भी अबू बकर की तरह नेकियों का हरीस रहना है। और अबू बकर की बात आए और उनकी नेकियों की बात ना आए, ये कैसे हो सकता है? नबी सल्लम हो और अबू बकर ना हो, ये कैसे हो सकता है? अबू बकर ने तो अल्लाह के नबी का सबसे पहले भी साथ दिया और आज तक आपके साथ ही कब्र मुबारक है। आसमान की सितारों की नेकियाँ अबू बकर की उन तीन रातों की नेकियों के मुकाबले में थोड़े हैं जो उन्होंने अल्लाह के नबी सल्लम के साथ गारे सौर में गुजारे थे। तो अल्लाह ताला हमें भी सिद्दीकियत के मुकाम पे पहुंचने वाला बना दें। अमल तो ऐसे नहीं है लेकिन अल्लाह हमसे ऐसे आमाल करवा लें। फिर आप देखिएगा कि इसमें जिन आमाल की बात है उसमें रोज़ा है, मिस्कीन को खिलाना और मरीज़ की आदत, ये पीछे गुजर चुकी हैं बातें ना, कुछ आगे भी आएंगी, लेकिन यहाँ एक नई चीज़ है और वो है जनाजों के पीछे चलना। ये क्या है ज़रा इसको देखते हैं। तो बुखारी की रिवायत 1240 में नबी सल्लम ने फरमाया कि एक मुसलमान का दूसरे मुसलमान पर हक है कि इसके जनाजे के पीछे चले, और यही रिवायत आपको मुस्लिम में 2162 में मिलेगी। इसी तरह अहकामुल जनाइस अल्बानी साहब की किताब है पेज 87 पे और मुस्नद अहमद 27 नंबर की हदीस जल्द 3 में हुक्म किया है कि जनाजों के पीछे चलो। अब इनसे मुराद क्या है? यानी ना हदीस की वजह से इल्म वालों ने जनाजों के पीछे चलना वाजिब करार दिया, लेकिन याद रखिए कि ये फ़र्ज़ किफ़ाया है। यानी अगर इतने अफराद जनाजे के साथ चलते हैं और इसमें शिरकत करते हैं जो काफ़ी हों तो बाकी इलाके पर गुनाह नहीं होगा, लेकिन अगर इतने अफराद जनाजे में शिरकत ना करें जो काफ़ी हों तो सब अहले इलाका गुनाहगार होंगे। जनाजे के पीछे चलने से क्या मुराद है? पीछे चलना लिटरली जनाजा आगे होता है, बंदा पीछे होता है, इत्तबा का यही मफहूम है। अगर कोई जनाजे के दाएं या बाएं या आगे पीछे चले तो क्या गुनाह? नहीं, जायज़ है ये भी, लेकिन पसंदीदा अमल यह है कि जनाजा आगे हो और आप पीछे हों। अबू दाऊद की रिवायत 2723 और इब्ने माजा 1481 और अबू दाऊद 3180 है। क्या देखिए, बंदा दुनिया में सबके सामने कंधों पर सवार हो जाता है। कभी अपने बारे में सोचे? देखिए, इंसान बहुत ही ज़्यादा अनकंफर्टेबल फील करता है अगर कोई उसको हाथ लगा दे, बंदा बेबस हो और दूसरा उसके साथ कोई मामला कर दे। यकीन करें, वो वक्त अगर आपको मुझको याद रह जाए, एक दिन चार लोगों के सहारे मुझे भी इस दुनिया से जाना है। ज़रा सोच के तो दिल को कुछ होता कि नहीं? ऐ अल्लाह, हमारा वो वक्त आसान करना, गैर महरमों के हाथ न लगवाना, और हम जब तेरे पास आएँ तो बाइज्जत तरीके से करना। हमारा जिस्म ना खुला हो और हमें किसी ऐसी कैफियत में अल्लाह मुब्तला ना करना कि जिसकी वजह से हम शर्मिंदा और रुसवा हो सके। फिर आप देखिए कि जनाजे के साथ चलते हुए बाज़ लोग ऊंची आवाज़ से ज़िक्र करते हैं, कोई कलमा पढ़ते हैं, ला इला, ये नहीं करना चाहिए, ये बिदअत है। कैस बिन अबाद कहते हैं कि नबी सल्लम के सहाबा जनाजों के करीब ऊंची आवाज़ को नापसंद करते थे। ये बहकी की रिवायत 74 और अबू नाइम में 58 नंबर है। आप देखिए, ऐसा क्यों करें? आप सवाल सोचिए, क्यों जनाजे के साथ ऊंची ऊंची जिक्र नहीं करना? अपने ऊपर लें, ये वक्त इबरत का होता है, गौर व फिक्र, तस्कीर। हर एक उस वक्त ये सोचे कि मैं इस जनाजे की जगह पे हूँ और लोग मुझे उठा के चल रहे हैं, तो जब दूसरे लोग ऊंची ऊंची पढ़ेंगे ना तो उससे डिस्ट्रैक्शन होगी। इससे पता चलता है कि हर नेकी हर मौके पे नहीं की जा सकती। फिर इसी तरह एक और हमारे यहाँ कल्चर में बात आ गई कि जनाजे पे कुरानी आयतों से मुज़य्यन चादरें डालते हैं, कलमा लिखा होता है, बाज़वा खाना काबा के पर्दे की कुछ शबाहत होती है, काले पे गोल्डन, कुछ कैलीग्राफिक होती है, तो ये भी दुरुस्त नहीं है। इब्ने बाज रहमहुल्लाह का फतवा है कि बाज़ लोग जनाजों पर ऐसी चादरें डालते हैं जिसमें कुरानी आयतें लिखी होती हैं, इन्हें नहीं डालना और इससे बचना है। बाज़ का ख्याल है कि इससे मैयत को फ़ायदा होता है, हालांकि ये गलती है, गुनाह है। شریعت مطہرہ سے اس کا کوئی تعلق نہیں ہے. یہ آپ پڑھ سکتے ہیں خود بھی فتاوی ابن باز کے جلد 13 184 پہ. دیکھیے اندر قرآن, زندگی میں قرآن, عمل میں قرآن, دل میں قرآن, تو اوپر آیتوں سے کیا ہوگا؟ اور اگر اندر کچھ نہیں تو اوپر چاہے زمزم کے پانی میں دھلا ہوا کفن لے آئیں پھر بھی کچھ نہیں ہوگا. تو ہمیشہ اس کے لیے دعا کرنی چاہیے کہ اللہ ہمارے اپنے اعمال ایسے خوبصورت کر دے کہ ہمیں ان چیزوں کی ضرورت نہ ہو. اس موضوع پہ کتاب ہے جنازے کے مسائل, یہ بھی تفہیم و سنہ سیریز کی الحمدللہ 2-3 دفعہ پڑھی پڑھائی ہے, اس سے فائدہ اٹھا لیں. ایک دفعہ تو پڑھنی چاہیے چیزیں, اپنے اوپر رکھے, کسی وقت بھی تو وقت آ سکتا ہمیں یا کسی اور کو اس بات کی ضرورت پیش آئے, اس وقت کون کتابیں ڈھونڈے گا اور کون پڑھنے جائے گا. چلیے آگے دیکھیے, ہمیشہ اچھی بات کرنے کی کوشش کرنا, ایک ایک چیز پہ اپنے آپ کو لیں. اچھا یہ جو جنازے والی بات تھی, ہمارے کلچر میں کیا کہتے ہیں, نماز جنازہ عورتیں نہیں پڑھیں گی, مسجد میں عورتیں نہیں جائیں گی, جمعہ عورتیں نہیں پڑھیں گی. کیوں بھائی؟ نماز جنازہ جس طرح مرد پڑھے گا اس کو اجر ملے گا, اس طرح عورت کو بھی اجر ہوگا. خانہ کعبہ میں جا کر عمرہ یا حج کی ادائیگی کے دوران جو بہت بڑا ایک ہمیں نیکیوں کا موقع ملتا ہے, وہ ہر نماز کے ساتھ جنازے ہوتے ہیں, کبھی ایک کبھی دو, بچوں کے, عورتوں کے, مردوں کے. تو اس میں عمل کی بات کہ عورت بھی جنازہ پڑھ سکتی, قبرستان نہیں جانا چاہیے کیونکہ عورتوں کا دل چھوٹا ہوتا ہے, واویلا کر سکتی ہیں, بے پردگی کا بھی خطرہ. تو عورتیں ویسے جنرلی اگر کبھی عبرت کے لیے قبرستان جانا چاہیں تو جا سکتی ہیں, لیکن خاص طور پہ ایسے کسی میت کے دفنانے کے وقت پہ اس سے بچنے کی کوشش کرنی چاہیے. ٹھیک ہے, پھر آگے دیکھیے پیج 47 پہ, ہمیشہ اچھی بات کرنے کی کوشش کرنا, 52 نمبر حدیث. علقمہ بن وقاص بیان کرتے ہیں, مر به رجل له شرف فقال له علقمہ ان لك رحما وان لك حقا وانی رأيتك تدخل على هؤلاء الامراء وتتكلم عندهم بما شاء الله ان تتكلم به وانی سمعت بلال بن الحارث المزنج صاحب رسول اللہ صلی اللہ علیہ وسلم یقول قال رسول اللہ صلی اللہ علیہ وسلم ان احدکم لیتکلم بالکلمۃ من رضوان اللہ ما یظن ان تبلغ ما بلغت فیکتب اللہ عز وجل له بها رضوانہ الی یوم القیامۃ وان احدکم لیتکلم بالکلمۃ من سخط اللہ ما یظن ان تبلغ ما بلغت فیکتب اللہ عز وجل علیہ بها سخطہ الی یوم یلقاہ قال علقمہ فانظر ویحق ماذا تقول وماذا تکلم به فرب کلام قد منعنی ان اتکلم به ما سمعت من بلال ابن الحارث. سمجھ آیا کچھ؟ جب عربک پڑھیں نا تو غور کیا کریں کہ اس میں کیا بات ہوگی, تو آپ دیکھیں گے کس طرح آہستہ آہستہ ایک ایک کر کے دوسری بات پڑھتے سمجھتے آپ کو کافی چیزیں سمجھ آئیں گی. تو جو بات بیان کی گئی اس کا ترجمہ کیا ہے, ان کے قریب سے ایک معزز آدمی گزرا تو انہوں نے اسے کہا, بلا شبہ تمہارے تعلقات اور حقوق ہیں, اور میں نے دیکھا ہے کہ تم ان عمرہ کے پاس جاتے ہو جو اللہ کی منشا ہوتی, ان سے کلام کرتے ہو. یقیناً میں نے حضرت بلال بن حارث مزنی رضی اللہ عنہ رسول اللہ کے صلی اللہ علیہ وسلم کے جو ساتھی تھے ان سے سنا ہے کہ وہ فرماتے تھے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا, بے شک تم میں سے ایک اللہ کی رضا مندی کا کوئی ایک کلمہ کہتا ہے اور اسے یہ گمان بھی نہیں ہوتا کہ وہ کلمہ رضا الہی کی کس حد کو پہنچ گیا ہے, اور اللہ تعالیٰ اسی کلمے کی وجہ سے اس کے لیے روز قیامت اپنی رضامندی لکھ دیتے ہیں, اور بے شک تم میں سے ایک اللہ تعالیٰ کی ناراضگی کا کوئی کلمہ کہتا ہے اور اسے یہ گمان بھی نہیں ہوتا کہ یہ کلمہ اللہ کی ناراضگی کو کس حد تک پہنچ گیا ہے, اور اللہ تعالیٰ اسی کلمے کی وجہ سے اپنی ملاقات کے دن تک اس پر ناراضگی لکھ دیتے ہیں. استغفر اللہ. کہتے ہیں نا کہ پہلے تولو پھر بولو, ہم پہلے بولتے ہیں پھر تولتے ہیں, بلکہ پھر لوگ تولتے ہیں ہمارے بولوں کو. بہت سوچ کے بولے. مجھے تو اس پوری بک میں پڑھتے پڑھاتے ہوئے جو ایک چیز ڈومیننٹ لگ رہی ہے نا, ڈومیننٹ یعنی جس کا بہت زیادہ رنگ ہے, اثر ہے, وہ کیا ہے کہ زبان کو کم استعمال کرو. देखिए, जिस्म के इस उज़्व को ज़रा सा सुकून और इत्मीनान देना चाहिए। इसका कसरत इस्तेमाल इसको घिसा देगा और तेज़ कर देगा या बिल्कुल कुंद कर देगा। हमारी बात की तासीर ख़त्म हो जाती है जब हम बहुत बोलते हैं। तो फिर इससे देखिए, अल्कमा ने कहा कि इस हदीस की वजह से तुम देखा करो कि तुम क्या कह रहे हो और क्या कलाम कर रहे हो। कितनी ऐसी बातें जिन्हें बयान करने से हज़रत बिलाल बिन हारिस रज़ी अल्लाह अन्हो से सुनी हुई इस हदीस की वजह से मैं रुक गया। देखिए, अच्छी बात कर रहे होते थे बुरी, लेकिन रुक जाते थे। क्यों रुक जाते थे? कि कहीं गलत बात मुँह से ना निकले। तो आपके मेरे लिए अमल की बात फिर क्या? सोच के बोलें, कम बोलें, मीठा बोलें, प्यार का बोलें, दिल तोड़ने वाली बात ना कहें, कुछ भी कहें ना उस वक्त सोचें। देखिए, ख्वातीन को अक्सर ज़रा बिला वजह ही बोलने की आदत होती है ना, मासियों से, बच्चों से, मर्दों से। मर्द भी बोलते हैं, मर्द तो खुल के बोलते हैं ना, औरतें ज़रा गुज्जा गुज्जा बोलती हैं। हमेशा कुछ बोलने लगें, किसी को भी कुछ कहें, सोचे ज़रा, इससे अगले को खुशी होगी। पहला सवाल, लिखिए मुहासबे के नुक्ते। आप जब भी कुछ बोलें, कभी भी दिन में छोटी बड़ी बातें सोचिए, मेरी इस बात से मेरे सामने वाला खुश होगा? क्योंकि बाज़ दफ़ा हम ऐसे ही बेतुके, जिसको के कमेंट्स, रिमार्क्स, सजेशंस, अपनी राय। अब आप देखिए कि जब आप किसी को कुछ भी कहते हैं, आपके वो लफ्ज़ तीर बन के लगते हैं। आप कहते हैं लफ्ज़ कलेमा, तीर फेंकने को कहते हैं कलेमा। हमारे लफ्ज़ों के तीर होते हैं, चुभ जाती हैं बातें। अच्छा बोले ना बोले, मसलन नमक नहीं है, खाने में नहीं है, गर्मी बढ़ी है। आप ज़रा आज एक अपने लिए अमल लिखें, बेकार की बातें, मुहमल कहते हैं उनको, कितनी करती हूँ। किसी को घर पे लगा दे आपकी बेकार बातें नोट करें, और एक सेकंड में करके भूल जाते हैं। फिर अगली, फिर दूसरी, फिर तीसरी, फिर चौथी। हाय गर्मी, हाय गर्मी, हाय धूप, हाय गोय, इधर ये, इधर वो है, घबराहट है, क्या ज़रूरत है बोलने की? क्या पता आप किसी वक्त एक ऐसा कलमा बोल दें अल्लाह को नाराज़ कर दें। ओए इधर आ, अबे ये बहुत ख़राब है ये जुमला। और जो इस हदीस को पढ़ के दिल में खौफ आता है, वो क्या आता है? तुम्हें पता ही नहीं और तुम गलत काम कह चुके हो। तो हमेशा सोच के बोलें, और इसका आखिरी नतीजा होगा आप कम बोलेंगे इंशाअल्लाह ताला। ये इब्ने माजा की रिवायत थी 3969 किताबुल फितन में। फिर इसके बाद देखिए 53 इसी टॉपिक की हदीस है अगली। हज़रत अबू हुरैरा रज़ी अल्लाह ताला अन्हु बयान करते हैं कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, इन्नल अब्दा लयतकल्लमु बिल कलिमति मिन रिद्वानिल्लाहि ला युल्की लहा बालन यरफाहुल्लाहु बिहा दरजातिन व इन्नल अब्दा लयतकल्लमु बिल कलिमति मिन सखतिल्लाह ला युल्की लहा बालन यहवी बिहा फी जहन्नम। अस्तग़फिरुल्लाह। बिलाशुबा बंदा अल्लाह की रज़ामंदी का कोई ऐसा कलमा कह देता है जिसकी वो कुछ परवाह नहीं करता, मगर अल्लाह ताला इसकी वजह से इसे दर्जात में बुलंद फरमा देते हैं। और बिलाशुबा बंदा अल्लाह ताला की नाराज़गी का कोई ऐसा कलमा कहता है जिसकी वो कुछ परवाह नहीं करता, मगर अल्लाह ताला इसकी वजह से इसे जहन्नम में गिरा देते हैं। बुखारी की रिवायत 6478 किताबुर रिकाक में। तो क्या करना चाहिए फिर? चुप रहें। आप देखिए कि जो बाप बांधा ना इमाम बुखारी ने, उसका नाम ही कितना प्यारा है, हिफ्ज़ुल लिसानी व कौल नबी मन काना यूमिनु बिल्लाहि वल यौमिल आखिर फल यकुल खैरन औ लियस्मुत। बात करो तो अच्छी करो, नहीं तो छोड़ दो। तो फिर क्या करना है? आप में से किसका दिल करता है कि वो अपने बोलने पे ज़रा सा काम करें? इसके लिए आपको इरादे की ज़रूरत पड़ेगी, मेहनत की ज़रूरत पड़ेगी, और आप अपनी ज़िंदगी में जो गोल बनाएंगे अल्लाह ताला आपके लिए आसान कर देगा। नियत कीजिए, 7 बडीज़ बनाइए, घर में किसी एक को रखिए, माइंड ना करें किसी की बात को, और वाकई अगर कोई आपको ज़रा सा आपके बोलने चालने पे टोके तो आप ख़ुद अपनी इस्लाह के लिए सोचें कि क्या वाकई ये सही कह रहा है कि गलत कह रहा है। सारी बातों में एंड पे क्या होगा? आप सिर्फ अच्छी बातें बोलेंगे। जितना कम बोलेंगे उतना रोब ज़्यादा होगा आपका, लोग उतना प्यार करेंगे, लोग आपसे कंफर्टेबल फील करेंगे। तीसरा फ़ायदा, लोग आपकी मौजूदगी में मुस्तरब नहीं होंगे कि हाय हाय ये कुछ ना कह दें। आप देखिए ना, आप अगर कोई बैठा और उसको लगे एकदम ये पंखा उसके ऊपर गिर जाना है, तो आप यहाँ आराम से तो नहीं बैठेंगी ना। कुछ लोग भी ऐसे होते हैं कि लोग उनके बारे में ये सोचते हैं अभी बरसेंगे, अभी टूट पड़ेंगे, अभी पता नहीं क्या हो जाएगा, पता नहीं अब किस बात पे गुस्सा आ जाएगा, अब पता नहीं आगे से क्या बोलते हैं। कहते हैं ना, घड़ी में तोला घड़ी में माशा, ऐसा नहीं होना चाहिए। लोग आपसे इतने सिक्योर हों कि जैसे ये आसमान है, कभी नहीं गिरा आज तक। ये मेरे साथ ऐसे ही होगा, ये ज़मीन है बिछी हुई, इस पे वजन डाल दो, बोझ डाल दो, ये नहीं चीखती। आप भी दूसरों में रहेंगे, तकलीफें आएंगी, आजमाइशें आएंगी, लोग आपको परेशान करेंगे, बट यही तो कमाल है। कभी ज़मीन से आपने आवाज़ें सुनी, क्या मुसीबत है इतना बोझ मेरे पर डाले बैठे हो, क्या मुसीबत है सब मुझे लताड़ ही रहे हो। नहीं, मनो टनो 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 वजन अपने ऊपर सह रही और आजिज़ है। वज़ल अर्द मुद्दत वलकत माफ़ी हव तखलत, आसमान से कभी बड़के सुनी आपने, हा 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 मैं बहुत बड़ा हूँ, बुलंद हूँ। तो कम बोलना है, ज़्यादा नहीं बोलना इंशाल्लाह। फिर आगे देखिए 54, अपनी कोशिश से ज़्यादा अल्लाह ताला पर तवक्कुल करना, ये भी एक बहुत ही प्यारा अमल है। हज़रत इमरान बिन हुसैन रज़ी अल्लाह अन्हु बयान करते हैं, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, यदखुलुल जन्नत मिन उम्मती 70 अल्फन बग़ैर हिसाब, क़ालू मन हुम या रसूलुल्लाह, क़ाला हुमुल लज़ीना ला यस्तरकून ला यस्तरकून वला यततय्यरून वला यक्तवून वाला रब्बिहिम यतवक्कलून। आप सौती हुसन तो देखिए ज़रा हदीस का, कितना प्यारा रिदम है आपकी बात में। आपने फरमाया मेरी उम्मत के 70,000 अफराद बग़ैर हिसाब के जन्नत में दाखिल होंगे। सहाबा किराम ने अर्ज़ किया, अल्लाह के रसूल वो कौन होंगे? तो आपने फरमाया, वो ऐसे लोग हैं जो दम तलब नहीं करते, बदशगुनी इख्तियार नहीं करते और दाग नहीं लगवाते, बल्कि अपने परवरदिगार पर ही भरोसा रखते हैं। मुस्लिम की रिवायत 218 है, और इसी तरह से ये रिवायत आपको मुझे जो बात सिखाती है वो क्या है? तवक्कुल। देखिए, इलाज करना जायज़ है, सुन्नत है, बाज़ हालात में फ़र्ज़ है, सवाब होता है इलाज कराने का, लेकिन अपने इलाज पे तवक्कुल नहीं करना। चूँकि इतने बड़े डॉक्टर के पास चले गए, चूँकि अमेरिका ले गए मरीज़ को, चूँकि लंदन ले गए तब बच जाएगा, ये नहीं होगा। अल्लाह पर कमाल तवक्कुल और अल्लाह के साथ खसूसी ताल्लुक़ की वजह से दम या दाग लगवाना, वो लोग लकड़ी के साथ जलाकर अपने ज़ख्मों को सही करवाया करते थे, ऐसा नहीं करना चाहिए। कोई ख़ुद दम कर ले, सूरह फातिहा पढ़ ले, आखिरी सूरतें पढ़ ले, सूरह बकरा की आखिरी आयतें पढ़ ले, यानी जो दम जायज़ है वो ठीक है, लेकिन दूसरों के पास जाना दम कराने ये नहीं है अच्छी बात। इस तरफ देखिए, बदशगुनी, किसी चीज़ को मनहूस समझना, उसको नुकसान का ज़रिया समझना। मसलन काली बिल्ली रास्ता काट गई, आपके आगे से गुजर गई, आप कहते कुछ गड़बड़ होगी, शीशा टूट गया, तस्वीर गिर गई, ऐसे लोग दुरुस्त नहीं अकीदा रखते। अकीदा क्या होना चाहिए? अल्लाहुम्मा अल्ला मानी लिमा आतैत वला मोती लिमा मनाता वला यन्फौज अल जद्दी मिन कल जात, यानी अल्लाह सुभान ताला जब तक ना चाहे किसी नफ़े वाले को नफ़ा नहीं मिलेगा। तो ये बहुत ज़रूरी होता है, और याद रखिए इसका ताल्लुक आपके ईमान के साथ है। बीमारी आती है ना, ईमान जाता है, दुख आता है, ईमान जाता है, मुश्किल पड़ती है जिस पे वो कहता है कहीं से कोई तरीका इख्तियार करो, बस मुझे इधर से निकाल दो, नहीं, आप जाकर कह दीजिए कि अल्लाह तू मुझे ऐसी किसी मुश्किल में डाल ही ना जिससे मेरे ऊपर बात है। तो आज के बाद फिर इन चीज़ों में नहीं पड़ना, फालगिरी, किस्मत का हाल मालूम करना, दिस एंड दैट, ये सब अबस बातें। जितना आपको अपने प्यारे मालिक की पहचान होती जाएगी ना, उतना आपकी ज़िंदगी से बेकार चीज़ें निकलती जाएंगी और आप अल्लाह ताला के ऊपर तवक्कुल करते जाएंगे। फिर 55 नंबर की हदीस देखिए, आगे पेज नंबर 49 पे, काजी का बरहक बात तक पहुँच कर इसके मुताबिक फ़ैसला करना। देखिए, काजी कौन होता है? जैसे आज के दौर में जज है, उसके सामने दोनों तरफ के फरीकैन जो हैं वो अपने अपने दलाइल देते हैं। अब अगर वो समझदार ना हो और उसके अंदर फहम फरासत ना हो, तो हो सकता है झूठे को सच्चा, सच्चे को झूठा करे। तो जो काजी सही फ़ैसला करे उसके लिए बहुत बड़ी खुशखबरी है। कैसे? حضرت برادہ رضی اللہ عنہ سے روایت ہے، رسول اللہ نے فرمایا، القدات ثلاثۃ، واحد فی الجنہ واثنان فی النار، فاما الذی فی الجنۃ فرجل عرف الحق فقدا به، ورجل عرف الحق فجار فی الحکم فہو فی النار، ورجل قدا للناس علی جہل فہو فی النار۔ قاضی تین طرح کے ہیں، جن میں سے ایک جنت میں اور دو جہنم میں جائیں گے۔ جو جنت میں جائے گا وہ ایسا شخص ہے جس نے حق کو جان لیا پھر اس کے مطابق فیصلہ کیا، اور جہنم میں جانے والا وہ ہے جس نے حق کو جان لیا مگر فیصلے میں ظلم کر دیا تو جہنم میں جائے گا، اور اسی طرح جس نے بغیر تحقیق و تفتیش کے جہالت پر ہی لوگوں کے معاملات کا فیصلہ کر دیا وہ جہنم میں جائے گا۔ یہ صحیح ابو داؤد کی روایت ہے 3573 اور ابن ماجہ 2315۔ تو قاضی ایک تو عدالت میں ہوتا ہے نا، جو لوگوں کے معاملوں کا فیصلہ کرتا ہے، آج کے دور میں جج ہے، اسی طرح والی، حکمران، ناظم، منتظم، کسی ادارے کا بڑا لیڈر، اور اسی طرح سے آپ کہہ سکتے ہیں ڈائریکٹر اور فرسٹ پرسن، ان سب کے اوپر بھی بہت بڑی ذمہ داریاں ہوتی ہیں۔ آپ دیکھیں، مجھے تو ایسے لگتا ہے ایک ماں بھی قاضی ہوتی ہے، اور جتنے مقدمے ایک ماں کے پاس دن میں آتے ہیں شاید ہی کسی وکیل کے پاس آتے ہوں گے۔ ہر بچے نے اپنا مقدمہ لے کے آنا ہے، اور اگر ماؤں کو پیسے ملتے ہوتے تو وہ کروڑ پتی ہو جاتی ہیں، اپنے بچوں کے جھگڑے سلجھاتی۔ ہمیشہ حق کا ساتھ دیجئے، کوئی بہت بولتا ہے تو وہ سچا نہیں ہوگا ضروری۔ ایک بچہ ہے وہ زیادتی بھی کر رہا تھا، آ کے آپ سے شکایت لگا کے چھوٹے بھائی کو مار بھی ڈلوا دے گا، ایسا نہ کریں۔ ہمیشہ حقائق مانگے، اللہ سے دعا بھی کیا کریں کہ اللہ مارن الحق کا حقم ورژن اتباہ ورن الباطل باطلاً ورژن اجتناب ہو، کیونکہ اب دیکھیے لوگوں کے جھگڑے اختلافات کا فیصلہ کرنا یہ بہت بڑی ذمہ داری کی بات ہے، اور اس حدیث سے یہ بھی پتہ چلتا ہے کہ جان بوجھ کر غلط فیصلہ کرنے والا اور بغیر تحقیق کے فیصلہ کرنے والا قاضی روز قیامت جہنم کی آگ سے نہیں بچ سکے گا۔ چھوٹے چھوٹے فیصلے دن رات میں آپ اور میں بھی بہت سارے کرتے ہیں، ہمیشہ احتیاط کیجئے۔ فیصلہ کرنے والے کو انتہائی احتیاط سے کام لینا چاہیے۔ رسول اللہ صلی اللہ علیہ وسلم نے عہد قضاء سے ڈراتے ہوئے فرمایا تھا کہ یہاں تک فرمایا، جسے لوگوں کے درمیان قاضی مقرر کیا گیا وہ بغیر چھری کے ہی ذبح کر دیا گیا۔ اللہ اکبر۔ ابو داؤد کی روایت ہے 3572 نمبر کی، ابن ماجہ 2308۔ تو عہدہ قضاء پر فائز شخص کو چاہیے کہ وہ اپنی اس عظیم ذمہ داری کو اللہ تعالیٰ کی طرف سے امانت سمجھے، عدل اور انصاف سے کام لے۔ ایسا کرنے سے اللہ کی مدد بھی شامل حال رہتی ہے، بصورت دیگر شیطان حملہ آور ہو جاتا ہے۔ حدیث نبوی ہے کہ بلا شبہ اللہ قاضی کے ساتھ ہوتے ہیں جب تک وہ فیصلہ کرنے میں ظلم و ناانصافی نہیں کرتا، اور جب وہ ظلم اور زیادتی کرتا ہے تو اللہ تعالیٰ اس سے علیحدہ ہو جاتے ہیں اور شیطان چمٹ جاتا ہے اس کو۔ یہ ترمذی کی روایت ہے 1330۔ اور اس میں آپ دیکھیے کہ فیصلہ کرنے کا ادب بھی سکھایا جا رہا ہے، کوئی فیصلہ کرنے والا غصے کی حالت میں ہرگز فیصلہ مت کرے۔ مسلم کی روایت 1717 میں یہ بات ہے، اور ابو داؤد 3589۔ ان ساری باتوں کو سن کے دل کرتا ہے کہ آپ سالس بنیں، بہت مشکل کام ہے۔ آپ دیکھیے، پیپر چیک کرنا مجھے ہمیشہ اس لیے مشکل لگا کہ میں انصاف نہیں کر سکوں گی اسٹوڈنٹس کے ساتھ۔ کسی کو بھی ایڈمائر کرنا، کسی کو کسی چیز میں اچھا کہنا، برا کہنا، مجھے ایسے محسوس ہوتا ہے کہ نہیں، میں نہیں کر سکتی، میں چپ رہ لوں یہ بہتر ہے، میں کسی کی جھوٹی تعریف کر دوں، میں کسی کا مطلب غلط چیز پہ یس کہہ دوں، اس سے بہتر ہے کہ میں خاموش رہوں۔ تو اس سے آپ اپنے لیے بھی عمل کی بات رکھیں۔ ہم رہ جاتے سائڈ لیتے ہیں، مثلا آپ کی دوست ہے، آپ کو آ کے سناتی ہے میری ساس ایسی، میری ساس نے مجھے یہ کام کہتے ہیں، ہاں ہی بڑی آنٹی جی، ہیں ہی بڑی تیز، تمہاری ساس ایسی ہیں، ہم ویسی ہیں۔ آپ کو کیا پتہ آپ کی دوست کی غلطی ہو، تو پھر کیا ہوگا، آپ کا قصور ہے، کسی کی سائڈ نہ لے۔ اور اس میں پھر وہی بات ہے، چپ رہے۔ ہم اتنی جلدی کمنٹ، جس کی بات سنیں گے، اگر آپ کی کوئی دوست ہے، کزن، اپنے ہسبینڈ کے بارے میں کوئی سنا، ہم کہتے ہیں ہاں ہی بڑا ظالم، کس ظالم کے بس پڑ گئی تم، نہیں، آپ اپنی رائے نہ دیجیے۔ کمنٹس دیتے وقت بھی 3-4 سیکنڈ سوچے کہ دینا کیا ہے۔ کبھی کبھی لوگ آپ کی تھوڑی سی بات سن کر بھی چل پڑتے ہیں، تو اللہ تعالیٰ سے دعا ہے کہ حکمت کے ساتھ ہم اپنے دین کے معاملات کو بھی لے کر چلیں۔